जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथ सुन्न नछुटाउनु होला। तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको प्रखाइमा बस्नुभएका आदरणीय श्रोता महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुतमा नवराज धानुक र प्राविधिक मित्रको रूपमा मलाई साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र अनिल हुनुहुन्छ प्राविधिकमा। र आज हामी अलिकति फरक विषयमा चर्चा गर्दैछौँ किनभने शिवरात्रि नजिकैदैछ र शिवरात्रिको नजिक छेउछाउमा म काठमाडौँ जाँदैछु आजै र त्यही सेरोफेरोमा भोलिको दिनमा चाहिँ जुन अब पर्सि स्पेसली अब शिवरात्रिलाई धुमधामका साथमा चाहिँ नेपाली हिन्दू संस्कारअनुसार मनाइने गर्छ गरिन्छ र यसर्थ पनि अब यो महत्त्वपूर्ण घडीमा आजका विशिष्ट अतिथिलाई मैले स्टुडियोमा निमन्त्रणा गर्दै वास्तवमै शिवपुरी धाम जुन चाहिँ शिवपुरी उत्तर रामेश्वरम ज्योतिषलिङ धाममा चाहिँ बडो महत्त्वपूर्ण काम भएको छ। प्राण प्रतिष्ठा धार्मिक महामहोत्सव जुन भइरहँदा फागुन 2 गतेदेखि 13 गतेसम्म र त्यही शिवरात्रिको दिन चाहिँ समापन रहेको हुँदा यो विशेष परिस्थितिलाई यो विशेष अवस्थालाई र यो अत्यन्तै राम्रो शिवरात्रिको अवसरलाई मैले जुड्याउँदै आज मैले यस शिवपुरी उत्तर रामेश्वरम ज्योतिषलिङ धामका चाहिँ संयोजक अध्यक्ष आज हामीसँग हुनुहुन्छ जसले चाहिँ अत्यन्तै महत्त्वपूर्ण समय र बेला बखतमा उहाँले चाहिँ यस पवित्र भूमिलाई चाहिँ अझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चाहिँ चिनाउनका निम्ति अमूल्य योगदान पुर्याउनु भएको छ। त्यस्ता समाजसेवी बुद्धिजीवी र आफैमा एउटा सफल उद्योगी व्यापारी पनि हुनुहुन्छ श्याम तायल, आजका अतिथि उहाँलाई म वेलकम गर्न चाहन्छु। स्वागत छ सर यहाँलाई।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
एकदम ठिक।
बडो एक दिन 2 दिन अगाडि नै मैले निमन्त्रणा गर्नु पऱ्यो कारणवश आज म काठमाडौँ जाँदैछु यसर्थ मैले हजुरलाई निमन्त्रणा गरिसकेँ। शिवपुरी रामेश्वरम उत्तर रामेश्वरम ज्योतिषलिङ धाममा बडो महत्त्वपूर्ण कार्यक्रम तपाईँहरूले गर्नुभयो सर। माघको अन्तिम अन्तिमबाट फागुनको 13 गतेसम्म जुन महत्त्वपूर्ण कार्यक्रम गर्नुभएको छ यहाँहरूले, कार्यक्रम कस्तो भयो सर? उद्घाटन सत्रदेखि आजका दिनसम्म अलिकति चर्चा गर्न मन लाग्यो श्याम सर।
वास्तवमा प्रभुको कुनै पनि कार्य राम्रै हुन्छ र यो त हामीहरूको 4 वर्षको प्रयास थियो जसले अहिले आफ्नो रङ र सुगन्ध यो वातावरणमा छरिरहेको छ। त करिब करिब 4 वर्ष पहिले हाम्रा स्वामीजीले जुन परिकल्पना गरेर यो भूमिमा पाउ टेक्नु भएको थियो र 3 वर्षदेखि जुन हामीहरू यो निर्माण कार्यमा लागिराखेका थियौँ त्यसको परिणामस्वरूप आज यो शिवलिङ 108 फुटको निर्माण सम्पन्न भइसक्यो। मुक्तिधारा 108 निर्माण भइसके, नेपाल माता मन्दिरको निर्माण भइसक्यो, तुलसी मठहरूको निर्माण भइसक्यो र प्रत्येक साल नै फागुन 2 गते हामीहरू यो जुन यज्ञ लगाइराखेका थियौँ त्यसमा भगवान्को कृपाले योपालि यस्तो संयोग पर्यो कि समापनको दिन शिवरात्रि पर्या रहेछ। त यो हामीहरूको लागि एउटा सौभाग्यको कुरा हो। यो त कस्तो कुरा भयो भन्दाखेरि सुनमा सुगन्ध जस्तो भयो। त त्यसैले गर्दाखेरि यो उद्घाटन सत्र पनि र यज्ञ सुरु र समापन शिवरात्रि यो संयोगले त हामीहरूलाई एक किसिमले हामी भित्रैबाट अभिभूत भएका छौँ
भनेपछि एउटा ऊर्जा थपियो अझ तपाईँहरूलाई
एकदमै
वास्तवमै स्वामी लोकानन्द महाराजजीले जुन एउटा परिकल्पना गर्नुभयो बेला बखतमा तपाईँले भन्नु पनि हुन्छ टेलिभिजनको अन्तर्वार्तामा पनि यो कुरा भन्नुभएको थियो सर मैले मात्र यसमा चाहिँ भनौँ न उहाँलाई सहयोग मात्र गरे हो यो सबै परिकल्पना चाहिँ लोकानन्द महाराजजीको हो भन्नुहुन्छ यहाँले जुन यो पवित्र भूमि आज हामी गर्व गर्छौँ सर अब यो एउटा ठाउँ वास्तवमै धार्मिक पर्यटकका लागि होस् या यो क्षेत्रलाई चाहिँ हामीले राष्ट्रिय लेभलमा या अन्तर्राष्ट्रिय लेभलमा एउटा पहिचान बनाउनमा तपाईँको ठुलो योगदान छ होइन यो परिकल्पना कहाँबाट आयो सर यो स्थान या यो ठाउँ नै यो एउटा जङ्गलको बिचमा नजिकै एउटा भनौँ न बस्ती छ यो पवित्र भूमिलाई शिवपुरी धाम बनाउनु पर्छ 108 फिटको शिवलिङ्ग बनाउनु पर्छ एउटा नयाँ परिकल्पना यो एउटा विश्वकै इतिहासमा यो एउटा भनौँ न इतिहास लेखिने कुरा हो 108 फिटको मलाई लाग्छ शिवलिङ्ग कहीँ छैन जस्तो मलाई लाग्छ यो परिकल्पना कताबाट आयो सर तपाईँले के भन्नुहुन्छ
होइन यसबारेमा त म प्रत्येक अन्तर्वार्तामा भन्ने गरेका छु कि सिजनकर्ता सृजनशील व्यक्ति एउटै हुन्छ र उसले कल्पना गर्दछ त यसमा सिजनकर्ता हाम्रा स्वामी लोकानन्दजी महाराज हुनुहुन्छ र उहाँले एउटा परिकल्पना गर्नुभयो कि म पाँचै विकास क्षेत्रमा यस्ता पाँचवटा धामको निर्माण गर्छु भनेर जो पर्यटन र हाम्रो संस्कृति र यस धार्मिक उसलाई टेवा दियोस् र त्यो परिकल्पना अनुसार उहाँ यहाँ आइसकेपछि यहाँ कोसँग कसरी त्यो ठाउँमा पुग्नुभयो यो कुरा उहाँलाई जानकारी छ मलाई त यति मात्रै छ कि हामीहरू भन्ने गर्छौँ मागेर पाइँदैन तर भगवान्लाई दिनु छ भने छप्पर फाडेर दिन्छ भन्ने साधन्त भने त्यस्तै
जो भी देता उपरवाला छप्पर फाड्के
एक दिन फोनको घन्टी बज्यो स्वामीजीले भन्नुभयो म तपाईँको घरमा एक दिन बस्न चाहन्छु म अगमकिए पनि र घरमा मेरो अर्का गुरुजी विराजमान थिए र कुनै परिचय पनि त्योभन्दा पहिले नभएको अवस्थामा मैले आज त गुरुजी मेरो यहाँ हुनुहुन्छ त्यसो भए त झन् राम्रो पनि भन्नुभयो नाइ गर्ने ठाउँ थिएन त कस्तो भन्दाखेरि चाहेर होइन भगवान्लाई जब दिनु छ भने उनले आफै दिन्छन् त उहाँ आउनुभयो र मलाई अस्ति पनि मैले भनेको थिएँ उहाँले भन्नुभयो तपाईँ आफ्नो नाम दिनुहोस् मलाई यो कार्य गर्नको लागि आज म विचार गर्छु उहाँले माग्नुभएको थिएन उहाँले दिनुभएको थियो मलाई उहाँले यो कार्यको श्रेय दिनुभएको थियो यो क्षेत्रमा यस्तो कामको नेतृत्व मलाई दिएर त्यसको यस मलाई प्रदान गर्नुभएको थियो
वास्तवमै अत्यन्तै महत्त्वपूर्ण कुरा छ जुन अलि म जोड्न चाहन्छु सबैले अब तपाईँको घर हेर्ने बित्तिकै पनि त्यो ठुलो ठुलो बङ्गला जस्तो लाग्छ सर भित्रै मन्दिर पनि छ बेला बखतमा तपाईँले भनौँ न गणपतिको पूजा पनि गराउनुहुन्छ सर होइन भगवान् गणेशको पूजा पनि गराउनुहुन्छ तपाईँ आफ्नै घरमा पनि यो देख्छु मैले यो धेरैले भन्छन् सर यो प्रश्न आउँछ होला धेरै जस्ता उद्योगी व्यापारीहरू या अब आर्थिक रूपमा सम्पन्न व्यक्तिहरू अन्ततः भने धर्मकर्मप्रति बढी विश्वास गर्ने भन्ने सुनिन्छ हजुरलाई यो ऊर्जा शक्ति या तपाईँको मानसिकता होइन मैले चाहिँ धर्म कर्मलाई बढी विश्वास गर्छु म धार्मिक रूपमा चाहिँ बडो आस्थावान व्यक्ति सम्झिन्छु सर हजुरलाई मैले देखाए पनि छु तपाईँलाई किन सर यति तपाईँ डिभोट भएर भनौँ त्यसमा समर्पित भएर यसरी तपाईँलाई यो धार्मिक कार्य गर्न ऊर्जा कहाँबाट मिल्छ सर कताबाट आउँछ सर यो अलिकति प्रश्न हो सर मेरो
होइन यो त के छ भन्दाखेरि हामी जन्मेदेखि जब हाम्रो परवरिश भइराखेको हुन्छ त्यस अवस्थामा हाम्रा जुन सोचहरूको विकास हुन्छ ती सोचहरूको विकास कसरी हुन्छ भन्दाखेरि यो त अननोन प्रश्न हो तर धार्मिक उसमा यो प्रारब्ध हो यो बितेको जीवनबाट पुरानो जीवनबाट कहीँबाट आएको जुन यश हो या जुन पुण्य हो त्यसबाट यो पाइन्छ भन्छन् तर जे होस् मान्छेको जीवन के छ भन्दाखेरि मैले धर्मलाई कसरी क्यालकुलेसन गर्छु भने कुनै पनि धर्म आफूमा राम्रो हुन्छ तर हामीहरू जसरी एउटा संस्थामा खिचातान गर्छौँ नि त्यस्तै धर्मलाई पनि खिचतान गरिराखेका हुन्छौँ एकले अर्कालाई तान्ने प्रयास गरिराखेको हुन्छ यो प्रयास जुन छ यो गलत हो प्रत्येक धर्मले राम्रो भनेको हुन्छ तर हामी त्यसको राम्रोपनलाई हाम्रो जीवनमा उतार्यौँ भने हामी पनि राम्रो बन्न जान्छौँ र मेरो प्रयास यो छ हालांकि सम्भव छैन कमी धेरै हुन्छ तर पनि ती धर्ममा भएका जुन गुणहरू छन् त्यो आफ्नो जीवनमा उतार्ने प्रयास उतातिर आफ्नो खुट्टालाई अगाडि बढाउने प्रयास मात्रै गरेको हुन्छु मैले उतार्न सकेको छु भन्न चाहिँ सक्दैन
जस्तै श्याम सर जुन तपाईँले बडो महत्त्वपूर्ण कुरा गर्नुभयो सर होइन यो के अरे मान्छेले के भन्छन् भने एउटा कुरा मान्छेलाई वास्तवमै भगवान्लाई पुकार्ने भनेको मान्छे दुःख परेपछि कष्ट परेपछि हे भगवान् मलाई चाहिँ शक्ति प्रदान गर्नुहोस् मलाई बचाउनुहोस् मलाई दया गर्नुहोस् मलाई चाहिँ सेभ मी गड हुन्छ नि यस्तो किसिमको हुन्छ तर तपाईँ आर्थिक रूपमा सम्पन्न हुनुहुन्छ हरेक कुराले चाहिँ यति हरेक भनौँ गाडी छ बङ्गला छ सबै कुरा उद्योग छ तपाईँको पैसा छँदैछ हुँदाहुँदै पनि धर्म जुन किसिमले अहिले तपाईँले आस्था देखाउनु भएको छ जुन किसिमले तपाईँले यो शिवपुरी धामलाई यो उचाइसम्म पुर्याउनमा ठुलो योगदान श्याम तालको छ यसमा नो डाउट अरू समूहको पनि होला तपाईँले त्यो बेला बखतमा आफूले होइन म त त्यसको एउटा अभिभावक मात्र हो गर्ने अरू हो भन्ने कुरा तपाईँले चाहिँ बेला बखतमा यो क्रेडिट अरूलाई पनि दिनुहुन्छ कि वास्तवमै श्याम तायलले आर्थिक भौतिक नैतिक कसरी चाहिँ यो शिवपुरी धामलाई चाहिँ माथि उठाउनका निम्ति सोच बनाउनु भएको छ सर आगामी दिनमा अब
यो त गहिरो प्रश्न छ मेरो शुभकामना मैले अघि नै भने मेरो विचार मेरो दृष्टिकोण मैले अघि नै राखेको छु किनभने परमपिता परमेश्वरको असीम कृपाले र सन्तहरूको आशीर्वादले यसको बीज राख्ने बिउ छर्ने मौका मैले पाएँ र यो भविष्यमा फुलेर आफ्नो सुगन्ध विश्वमै पुर्याउनु र विश्वबाट यसलाई हेनाउन् भन्ने कुरा मैले पहिल्यै यहाँ राखिसकेको छु त त्यसैले गर्दाखेरि यो शिवपुरी धामको विकास त मेरो विचारले निश्चित छ नेतृत्व पङ्क्ति भोलि
चेन्ज होला
अर्को होला हुनै पर्छ किनभने सधैँ एकै व्यक्तिले लागिराख्नु उचित पनि हुँदैन त मेरो आफ्नो कुरा के छ भन्दाखेरि म नेतृत्व पङ्क्तिमा नभए पनि यसमा मबाट हुने सरसल्लाह र मेरो जुन भावना र भनौँ न एक उसको विकासमा बाहिर बसेर पनि गर्न सकिने योगदानहरू जहिले पनि रहनेछ
तपाईँको प्रतिबद्धता छ जस्तै श्याम सर त्यहाँ बनाएका भौतिक संरचनाको विषय कुरा गरौँ यो किनभने अब आउँदैछ शिवरात्रि एकैछिनमा हामी अन्त्यमा शिवरात्रिको विषय चर्चा गर्नेछौँ र सबैलाई तपाईँले निमन्त्रणा पनि दिनुहुनेछ 108 फिटको तपाईँले चाहिँ अग्लो शिवलिङ्ग बनाउनु भएको छ 108 धाराको उद्घाटन पनि भयो होइन पशुपतिनाथका मूल पुजारी आउनु भएको थियो त्यहाँ बनेका भौतिक संरचना जुन तपाईँले अघि पनि कुरा गर्नुभयो नेपाल आमाको प्राण छ त्यहाँ भनौँ न मूर्ति छ होइन अन्य मठ मन्दिरहरू पनि बनेका छन् गेटहरू बन्दै छन् एउटा सुन्दर ठाउँलाई तपाईँहरूले अझ सुन्दर बनाउँदै हुनुहुन्छ सर एकान्त छ सबै कुरा धार्मिकको हो भनौँ न एउटा हल्ला पनि छैन त्यहाँ यस्तो शान्त वातावरण पनि साथ दिएको छ स्थान सही चुज गर्नुभएको छ यो भौतिक संरचनाको अवस्था के छ सर जुन व्यक्तिहरूले सहयोग गर्नुभयो उहाँहरूले फेरि आएर त्यहाँ निरीक्षण गराएको छ कि छैन उहाँहरूले कसरी अगाडि बढाउने भन्ने कुराहरू उहाँहरूले गर्नुभएको छ कि छैन भौतिक संरचना त्यहाँ कति बनाएका छन् कति बन्दैछन् के छ एउटा मास्टर प्लान अनुसार हामी गइरहेछौँ कि होइन अब यसलाई चाहिँ जसले बनाउँदैछ बनाउने एउटा ठेका दिने बनाइदिने त्यसपछि निरीक्षण नगर्ने अल्पत्र पर्ने यस्ता उदाहरणहरू धेरै देखेका छौँ हामीले यहीँ नजिकै हामी गोदावरीलाई त्यसको उदाहरण लिन सक्छौँ यहाँले के भन्नुहुन्छ सर यो विषयमा जुन भौतिक संरचनाको विषय अलि जोड्न मन लाग्यो मलाई
होइन सहरको बिचमा यस्तो रमणीय स्थान छ जहाँ अहिले निर्माण क्रममा पनि दैनिकी सैकडौँ व्यक्तिहरू त्यहाँ हेर्न घुम्न जान्छन् भनिसकेपछि यसको म्यानेजमेन्ट भविष्यमा अझ राम्रो भएर जानेछ। यहाँ अहिले धेरै निर्माणका कार्यहरू हुन बाँकी छ। चार मन्दिर बन्नुपर्ने ठाउँमा अहिले सूर्यनारायण मन्दिर एउटा मात्रै तयार भएको छ, बाँकी तीन मन्दिरहरू त्यहाँ तयार हुँदैछन्, निर्माणका क्रममा छन्। भगवान्को कृपाले अर्को यज्ञको बेलासम्ममा सायद तिनीहरूलाई हामी उद्घाटन गर्न पाउँला। र बहुद्देश्य हलको चाहिँ उयो खालि निम मात्रै राखिया छ भनौँ, तर त्यसमा पनि जस्तो आश्वासनहरू योपालि हामीहरू विभिन्न दाताहरूबाट पाएका छौँ र यस धाममा भएका कार्यहरूलाई हेरेर अहिलेको अवस्थामा के लागिराखेको छ भने कहीँ न कहीँ राष्ट्रको नजर पनि पर्या छ। त्यसले गर्दाखेरि राष्ट्रको नजर पनि यसमा पर्यो भने, राष्ट्रबाट पनि यसमा सहयोगहरू जुट्यो भने निश्चित रूपले यो अगाडि एउटा यस क्षेत्रको धरोहर, यस क्षेत्रको प्रतिष्ठासँग जोडिने धामको रूपमै यो स्थापित हुन्छ, स्थापित भइसकेको छ र स्थापित रहन्छ भन्ने मलाई विश्वास।
ओके, यतिखेर हामी छोटो ब्रेकमा जान्छौँ। अनिलजीलाई आग्रह गर्न चाहन्छु, यतिखेर हामी छोटो ब्रेकमा जान्छौँ। आजको तातो बहस मैले शिवपुरी उत्तर रामेश्वरम ज्योतिषलिङ धाममा चाहिँ फागुन 2 गतेदेखि 13 गतेसम्म सञ्चालन भइरहेको महायज्ञको विषयमा रहेर चर्चा गर्दैछु। प्राण प्रतिष्ठा महा महोत्सव जुन आयोजना गरिएको छ यसका संयोजक हुनुहुन्छ श्याम तायल, उहाँसँग कुराकानी एकैछिनमा जोड्छु। यतिखेर छोटो व्यापारिक विश्राममा जान्छु।
तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
आदरणीय श्रोता, पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा। र आज म शिवपुरी उत्तर रामेश्वरम ज्योतिषलिङ धाममा चाहिँ जुन प्राण प्रतिष्ठा महामहोत्सवको अन्तिम अन्तिम दिनमा उहाँहरू हुनुहुन्छ र 13 गते स्पेसली शिवरात्रिको दिन पनि परेको छ, यसर्थ पनि अझ महत्त्वपूर्ण यो उहाँहरूले चाहिँ गरेको प्राण प्रतिष्ठा महामहोत्सवको महिमा बढेको छ र यही सन्दर्भमा आज चर्चा परिचर्चा र तातो बहस गरिरहेको छु। शिवपुरी उत्तर रामेश्वरम ज्योतिषलिङ धाम जुन आयोजना गरिएको छ त्यहाँ चाहिँ प्राण प्रतिष्ठा महोत्सव त्यसका मूल संयोजक हुनुहुन्छ आज हामीसँग, र शिवपुरी उत्तर रामेश्वरम विकासका चाहिँ विकास समितिका चाहिँ अध्यक्ष हामीसँग हुनुहुन्छ श्याम तायल, उहाँलाई म कार्यक्रममा पुनः वेलकम गर्छु। पुनः स्वागत छ सर यहाँलाई।
धन्यवाद।
म अलिकति अघि चर्चा गरिरहेको विषयलाई फेरि मैले जोड्न खोजेँ, भौतिक पूर्वाधारकै विषयमा हामी थियौँ र मैले बेला बखतमा सर धेरै ठाउँ घुमेको छु, तपाईँ पनि अब यो विश्व लगभग धेरै घुमिसक्नु भएको छ सर, म त धेरै कम इन्डियाका केही ठाउँहरू र पूर्वसम्म त म पुरै घुमेको छु नेपालको। यो जुन मैले तराईमा धर्मशालाहरू देखाएको छु सर, त्यो किसिमको हामी परिकल्पना या तपाईँ जस्तो व्यक्तित्व भनौँ न, धेरै टाढाबाट भक्तालुहरू आउँछन् बस्न, अहिले पनि हामीले ठुला ठुला स्टार होटलहरूमा पठाउनुपर्छ, लाखौँ रुपियाँ आयोजकलाई पनि खर्च हुन्छ, त्यो एउटा परिस्थिति हो। अलिकति राम्रो धर्मशाला बनाएर भनौँ न हामीले फ्लेक्सिबिलिटी हुने किसिमको लग्जरियस त्यो किसिमको हामी बनाउन सकिने त्यो परिकल्पनाहरू यहाँहरूले गर्नुभएको छ कि छैन सर? अलिकति मैले किनभने यो हुँदा सुनमा सुगन्ध तपाईँले भने जस्तै राम्रो हुन्थ्यो कि, एउटा परिकल्पना छ कि छैन सर?
होइन, वास्तवमा यो जुन बहुद्देश्य हल हो यसमा तल हल हुन्छ जसमा कीर्तन तथा त्यसका साथमा
विभिन्न
योग र अरू विभिन्न कार्यक्रमहरू त्यसमा हुन सकिन्छ भने, त्यसमा यो चार तल्लासम्म बनाउने कार्यक्रम छ र माथि यसमा जुन रुमहरू बनाउने सोच गरिएको छ त्यो ती रुमहरू आजका परिवेशमा जुन हामीहरू सुविधा चाहन्छौँ ती सुविधायुक्त रुमहरू नै त्यहाँ बनाउने सोच रहेको छ, जसले गर्दाखेरि आउने व्यक्तिलाई त्यहाँ बस्न त्यहाँ रमाउन।
वास्तवमा विराटनगरमा राम जानकी मन्दिर यति राम्रो छ सर, एसी रुम पनि छ त्यहाँ, सबै भिआइपी गेस्टहरू त्यहाँ नेताहरू मन्त्रीहरू पनि त्यहीँ बस्छन् सर, त्यो किसिमको हामीले बनाउन सक्यो भने आर्थिक रूपमा पनि केही फाइदा हुन्छ हामीलाई पनि, सस्तो सुलभ जनता या भनौँ आम धर्मावलम्बी भक्तालु श्रद्धालुहरूलाई पनि त्यसले एउटा सुविधा दिएको महसुस हुन्छ सर।
निश्चित रूपले र त्यो सोच छ। एक्चुअलमा के हुन्छ भन्दाखेरि समय परिवर्तनका साथ हामीहरूका सोचमा हामीहरूका विचारमा परिवर्तन आवश्यक हुन्छ. हामी हिजोका धर्मशालाहरू भन् के थियो भन्दाखेरि हामीहरू घरमा पनि साधारण घर बनाएर बस्थ्यौँ भने आज हामीहरू घर बनाउँदाखेरि त्यसमा हामीहरू विभिन्न कुराहरू चाहेका हुन्छौँ. त्यो यो समयको माग हो र यदि हामी कुनै चिज बनाउँदाखेरि त्यसमा त्यो उपभोगमा आएन भने त्यो वस्तु बेकार भइहाल्छ, गुण भइहाल्छ. त्यसैले गर्दाखेरि अब बनिने धर्मशालाहरू भनेका धर्मशाला त्यसको भाव हो,
सेवा प्रदान गर्ने भाव हो,
भाव हो. त्यो धर्मशाला भनेको धर्म र त्यस शाला त त्यो धर्मसँग जोडिएको भनिसकेपछि त्यसमा सेवाको भाव छ भने तर त्यसको जुन रूप छ त्यो आवश्यकताको रूप हुन्छ. त्यो अहिले जुन कुनै व्यक्तिले कुनै ठाउँमा बस्न गयो भने उसले त्यहाँ कस्तो प्रकारको वातावरण चाहन्छ, त्यहाँ कस्ता सुविधाहरू को माग उसको हुन्छ, त्यस किसिम ती सबै कुराहरूलाई विचार गरेर होटलभन्दा कम धर्मशाला बनाउने विचार छैन.
हो, भेरी गुड सर. यो मेरो मनोकामना पनि छ सर, यो वास्तवमै तपाईँहरूले गरिदिनुहोस्. अब यो अलिकति म यो जोड्छु सर, हिजोका दिनमा हामीले यहीँ देख्यौँ गोदावरीमा यत्रो महाकुम्भ मेला लाग्यो सर, होइन? त्यो राम्रो पनि भयो, सफल भयो, लाखौँ जनता ओर्लिए देखियो, हामी बडो अचम्मित पनि भयौँ. यस्तो पनि हाम्रो धर्ममा चाहिँ छ र पर्यटकहरू या भक्तालु श्रद्धालुहरू आउँछन् भन्ने हामीलाई विश्वास पनि छ. र जुन तपाईँहरूले गर्नुभयो, मलाई एउटा कुरा के खड्किन्छ भने सर, निजी क्षेत्र प्राइभेट पब्लिक पार्टनरसिपका कुराहरू आउँछन् सर, होइन? तर कुनै कुनै यस्ता गुरु योजना या भनौँ त्यस्तो ठाउँहरू हुन्छन् जसलाई चाहिँ हामीले सरकारी स्वामित्व प्रदान गर्नुपर्ने हुन्छ. अब कहिलेसम्म श्याम तायल या तपाईँको समूह शिवपुरी उत्तर रामेश्वरम जुन विकास मञ्च छ तपाईँहरूको विकास समिति, त्यसले मात्रै काम गर्ने कि सरकारी स्वामित्वमा पनि हस्तान्तरण गर्ने यो मेन्टालिटी बनाउनु भएको छ? सरकारलाई पनि केही अंश त्यसमा लाउन सक्यौँ या सहकार्य गर्न सक्यौँ भने यसले अझ विकासको मोड लिन सक्ने र एउटा देश तथा अन्तर्राष्ट्रिय रूपमा त्यसलाई चाहिँ हामीले चिनाउन र त्यसको प्रचार प्रसार विकास गर्न सकिन्छ कि भन्ने यहाँलाई लाग्छ कि के भन्नुहुन्छ सर, श्याम सर, यो विषयमा यहाँले?
वास्तवमा म यो बारेमा के भन्न चाहन्छु भने यसरी पर्यटन विकासका लागि गुरु योजनाहरू बनाउनु र त्यस कार्यलाई निर्माण गर्नु, क्षेत्रको विकास गर्नु, यो राष्ट्रको दायित्वभित्र पर्छ. तर यसका साथमा हामी जुन ठाउँमा बसिराखेका छौँ त्यो ठाउँलाई बनाउनु हामीहरूको कर्तव्य पनि हुन्छ. र वास्तवमा शिवपुरी धाममा मैले भने नि त्यो सोच स्रष्टाले लिन्छ. स्रष्टाले लिइसकेपछि त्यसमा सहभागी, जसरी एउटा समुद्र छ तर त्यो समुद्रमा सहभागी हजारौँ नदीहरू हुन्छन्, हजारौँ नालाहरू हुन्छन्, त्यस्तै त्यो सोचमा सहभागी सबै हुन्छन्. र यसमा यो सोच यति राम्रो थियो कि हामीहरूलाई त्यो सोचमा अगाडि बढ्न सुरुमा यो पैसाको यति ठुलो एमाउन्टको खाली दानदाताबाट जुटाउन कति सम्भव होला भने एक चिन्ता थियो. तर जब त्यहाँ काम सुरु भयो, जब त्यहाँको कामलाई सबैले देखे त हाम्रो यहाँका सबै हाम्रा दाजुभाइहरूको मन कहीँ न कहीँबाट यसरी उर्लेर आयो कि हामीले सोचेका थिएनौँ त्यस्तो सहयोग सबैबाट प्राप्त भएको छ. सहयोग आर्थिक रूपले पनि भएको छ, सहयोग मनले पनि भएको छ, सहयोग सोचले पनि भएको छ, हर प्रकारले सबैको त्यहाँ सहयोग प्राप्त भएको छ.
यसलाई सरकारीकरण अर्थात् सरकारको स्वामित्वमा
अब के छ भन्दाखेरि एक व्यक्तिले एकपल्ट सहयोग दिन्छ, त्यसपछि साधारण तरिकाले अब यसमा हामीहरूले के कुरा छ भन्दाखेरि अब ठुला निर्माण जस्तो मैले भने नि एउटा जुन मेरो परिकल्पना म भनिराखेको छु त्यो 10-15 करोड-20 करोड रुपियाँ लागत लगाएर बनाउनु पर्ने हुनसक्छ. त्यति ठुलो लागतको यदि हामीहरूले कुनै काम गऱ्यौँ भने त्यसमा निश्चित रूपले राष्ट्रले हेरिदिनै पर्ने हुन्छ र मैले भने नि राष्ट्रको नजर पनि परेको जस्तो लाग्छ किनभने जो पनि यहाँ आएका छन् अहिलेसम्म नेताहरू उहाँहरू यहाँ यो निर्माण कार्य हेरिसकेपछि अचम्मित हुनुहुन्छ उहाँहरू र उहाँहरू आश्वासन दिएर जानुहुन्छ तपाईँहरूको यो कार्यमा हामीहरू सहभागी हुन्छौँ भनेर
पछिल्लो समयका जति पनि गेस्टहरू अर्थात् मन्त्रीहरू आउनुभएको छ अस्ति पनि प्रेम सर आउनुभएको थियो प्रेमबहादुर सिंह त्यसै गरी हाम्रा गोपाल मान श्रेष्ठ धेरै नेताहरू आउनुभएको छ मलाई थाहा छ एउटा कुरा म अलिकति जोड्छु सर हाम्रा पर्यटन व्यवसायहरू धेरै छन् सर होइन यहाँ चाहिँ हामी चाहिँ उद्योगका कुरा गर्छौँ हामी यहाँ चाहिँ पर्यटन भित्राउने कुरा गर्छौँ धार्मिक पर्यटनको सम्भावना धेरै छ यहाँले देख्नु भएको छ अब केही महिना बाँकी छ जेठको करिब करिबमा तपाईँको भनौँ न गङ्गा दशहरा मेला हाम्रो यो बेणा बाबामा लाग्छ हजारौँ भक्तालु श्रद्धालुहरू भारतबाट आउँछन् सर यहीँ नजिकै तपाईँले भनौँ गोदावरी देख्नुभयो जहाँ चाहिँ लाखौँ श्रद्धालु भक्तालु दर्शनार्थीहरू आउनुभयो यो हेरिरहँदा सर धार्मिक पर्यटकलाई भित्र्याउने सम्भावना यहाँले के देख्नुहुन्छ यी धार्मिक स्थल हाम्रो नजिकै छन् यहीँ कैलाली जिल्लामा हेर्ने हो भने कोही तपाईँले सोच्नु भएको छ सर यस्तो प्लान भए यो गर्न सक्यौँ भने ती पर्यटकलाई एक दिनबाट हामी तिन दिन या चार दिन हामी बसाउन सक्छौँ प्लिज यो सेयर गर्नुहोस् अन्त्यमा
मैले भने नि पर्यटकहरूलाई टाइम स्पेन्ड गर्न आइसकेपछि उनीहरूलाई यहाँ व्यस्त गर्नको लागि हामीहरूले विभिन्न प्रकारका इन्फ्रास्ट्रक्चरहरू विभिन्न प्रकारका संरचनाहरू तयार गर्नुपर्ने हुन्छ र त्यसका साथमा के छ भने तपाईँ हुनुहुन्छ तपाईँ नै हुनुहुन्छ जबसम्म अरूलाई थाहा छैन तर तपाईँको गुणहरू अरूले थाहा पायो भने ए तपाईँ यस्तो हुनुहुन्छ भन्ने भन्छन् त त्यस्तै यहाँ जुन विका यी संरचनाहरू तयार पारेर हामीहरू यो यसलाई हामीहरू पर्यटक स्थलको रूपमा विकास गरिसकेपछि यसका लागि त्यसको प्रचार र प्रसार त्यति नै महत्त्वपूर्ण हुनेछ र त्यसको लागि हामीहरूले यहाँ मात्रै होइन हाम्रो यहाँको मिडियाले मात्रै होइन तर यसलाई गभर्मेन्ट स्तरबाट सरकारी स्तरबाट र यो विभिन्न देशका टुरिज्म बोर्डहरूमा पनि त्यसको हामीहरूले यहाँबाट एउटा भनौँ न साहित्यहरू तयार पारेर या त्यस्ता डकुमेन्ट्सहरू तयार पारेर त्यहाँ पनि यी कुराहरूको जानकारी हामीले गराउनु पर्छ जसले गर्दाखेरि उहाँहरूको चासो त्यहाँ ए त्यहाँ पनि एकपल्ट पुगौँ भनेर र मैले भने जस्तो सुरुमा हामीहरूलाई यहाँ कठिनाई जस्तो महसुस भएको थियो त्यस्तै यो कठिनाईका कुराहरू के भन्छ सुरुमा आउँछन् तर एकपल्ट लाइन लागिसकेपछि त्यो लहरी चलिहाल्छ त्यसपछि त्यो कहिले रोकिँदैन त्यो बगि नै रहन्छ त्यो दौडि नै रहन्छ त्यो आइ नै रहन्छ
वास्तवमै थ्याङ्क यू सर अन्त्यमा यो शिवपुरीमा चाहिँ शिवरात्रि पनि परेको छ अनुमानित के छ के भन्नुहुन्छ किन यो पटकको चाहिँ यो शिवरात्रि महोत्सवलाई शिवपुरी धाममै मनाउने सर प्लिज अन्त्यमा छोटोमा
वास्तवमा योपालि त यहाँ उद्घाटन भएको छ र शिवरात्रिको दिन परेको छ यस कार्यक्रमको समापनको दिन पनि छ र यो महत्त्वपूर्ण स्थान भइसकेको छ अब यसको परिचय हामीहरूले दिइराख्नुपर्छ जस्तो लाग्दैन यो क्षेत्रमा होइन राष्ट्रिय स्तरमा पनि र अन्तर्राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रियबाट पनि यहाँ केही व्यक्तिहरू आउन थालेका छन् र हेरिसकेपछि ओहो यो त गजबको ठाउँ छ भनेर जान थालिसकेको अवस्था छ त्यसैले गर्दाखेरि म निश्चिन्त पनि छु र आह्वान पनि गर्छु कि आउनुहोस् यसलाई एकपल्ट यस भूमिमा आफ्नो खुट्टा टेक्नुहोस् तपाईँ यहाँ आइसकेपछि तपाईँको मन यहाँ रमाउँछ तपाईँ यहीँको बन्नुहुन्छ भन्ने मलाई विश्वास छ यही भावनाको साथ सबै श्रद्धालुमा योपालिको यसपालिको शिवरात्रि यस 108 फुटको शिवलिङ्गमा दर्शन गरेर मनाउनुहोस् भन्ने आह्वान निमन्त्रणा गर्दछु
थ्याङ्क यू सो मच सर आफ्नो समय दिनुभयो आभार व्यक्त गर्न चाहन्छु तपाईँहरूको यो कार्यक्रम सफल होस् हाम्रो शुभकामना
धन्यवाद
आदरणीय श्रोता महानुभावहरू आजको यो तातो बहस मैले शिवपुरी उत्तर रामेश्वरम ज्योतिषलिङ धाममा चाहिँ उत्तर बेहणीमा लागेको यो जुन चाहिँ धार्मिक महामहोत्सवको विषयमा रहेर यस शिवपुरी उत्तर रामेश्वरमका संयोजक श्याम थालसँग चर्चा परिचर्चा बहस गरे आजलाई कार्यक्रमबाट मनोभराध धानु पनि बिदा माग्छु हवस् नमस्कार।